नमस्कार, समय सन्दर्भ कार्यक्रमबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौं प्राविधिक मित्र काशीराम आचार्य र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा जनशक्तिको अवस्था कस्तो छ, विद्यालयदेखि विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति, नेपालको शैक्षिक अवस्था, त्यसमा परेको प्रभाव लगायत विविध विषयमा चर्चा गर्नेछौ। यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका जनशक्ति विकास योजना तथा समन्वय शाखाका प्रमुख उपसचिव ईश्वरी प्रसाद पोखरेल। पोखरेलजी, स्वागत छ कार्यक्रममा।
धन्यवाद सर।
अब नेपाल सरकारले राष्ट्रिय जनशक्ति विकास नीति 2079 तर्जुमा गरेको छ, होइन, यसको लागि एउटा समिति पनि बनाएको छ र यहाँहरू यो क्षेत्रमा काम गर्दै हुनुहुन्छ। यसलाई यो नीति बनाउनको लागि 2074 सालमै एउटा समिति पनि बनाएको थियो, अहिलेसम्म चाहिँ यो हुन सकेको छैन भन्ने कुरा आइरहेका छन्। यसको आवश्यकता किन पर्यो
भन्नाले 2075 साल असोज 28 गते नेपाल सरकारले मुलुक को जनशक्तिको आवश्यकता पहिचान गर्ने, प्रक्षेपण गर्ने भनेर माननीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीको अध्यक्षतामा 13 सदस्यीय मूल समिति गठन गरेको थियो, जसले जनशक्तिको प्रक्षेपण र कहाँ कहाँ कसरी जाने भन्ने बारेमा एउटा प्रतिवेदन तयार पारेको थियो र त्यसलाई सहयोग गर्नको लागि 11 सदस्यीय फेरि एउटा कार्यदल गठन भएको थियो। ती दुइटैले काम सम्पन्न गरेर 2076 साल असार 16 गते सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष प्रतिवेदन प्रस्तुत भएको पाइन्छ। तर त्यो प्रतिवेदन अहिलेसम्म सायद अध्ययनको क्रममा भएर हो या के भएर हो सार्वजनिक भएको पाइँदैन। अनि त्यस कारणले गर्दाखेरि नेपाल सरकारले 2074 सालको चैत्रमा जारी भएको नेपाल सरकारको कार्यविभाजन नियमावलीमा स्पष्ट रूपमा शिक्षा मन्त्रालयलाई मुलुकको आवश्यकता, मानव संसाधन आवश्यकता पहिचान गर्ने, प्रक्षेपण गर्ने, तद अनुरूपको शैक्षिक योजना र नीति बनाएर मुलुकमा जनशक्तिको आपूर्ति गर्ने भन्ने किसिमको एउटा त्यो शिक्षा मन्त्रालयले दिएका 34 बुँदा मध्येमा 5 बुँदामा त्यो स्पष्ट उल्लेख गरेको थियो। तर आयोगको प्रतिवेदन सार्वजनिक होला र काम थालौंला भन्दा भन्दै मन्त्रालयले 2-3 वर्ष त्यत्तिकै बितेछ। म 2077 साल पुसको 17 गतेदेखि यो जनशक्ति विकास योजना तथा समन्वय शाखामा मैले बहाली गरे, त्यस बेला त्यो शाखामा वास्तवमा भन्नुहुन्छ भने त्यो शाखा कोमामै थियो, त्यो शाखामा कोही पनि उत्प्रेरित भएर कसैले काम पनि गरेको थिएन, कर्मचारी पनि कोही पनि नभएको अवस्था थियो। मैले अहिलेसम्म इतिहास कोट्याउँदाखेरि त्यो शाखाबाट के भएको रहेछ भनेर एउटा कागज पनि पाइन, एउटा त्यसको कुनै इतिहास पनि पाइन। तर शाखाको काम के रहेछ त भनेर मैले खोजी गरेँ, खोजी गर्दाखेरि धेरै गर्व गर्ने लायककै यो मुलुकको काया पलट गर्ने चित्त त्यही शाखालाई तोकिएको रहेछ। शाखाका टिओआरमा चाहिँ नि यद्यपि टिओआरका बुँदाहरू 4-5 मात्रै या 6 मात्रै भएको, तर मुलुकै बनाउने चाहिने जिम्मेवारी त्यही शाखालाई दिएको जस्तो लाग्यो। त्यस पछाडि यो काम गर्नु पर्यो भनेर चाहिँ नि एक्लै खट्दै 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 गएँ। पहिला त मन्त्रालयले पनि किन भन्दा त्यही नेग्लिजेन्स भएको नभएको कसै नेतृत्वले कुनै चासो राखेन, तर पछि मैले यति घचघचाएँ कि इन हाउसमै एउटा चाहिँ नि मुलुकको जनशक्तिको बारेमा यो काम गर्ने अधिकार हामीलाई छ कि छैन त भन्ने बारेमा एउटा कार्यदल नै गठन भयो र 5 सदस्यीय कार्यदल गठन भयो, म सदस्य सचिव भएर काम गरे। अनि त्यसले एउटा रिपोर्ट 2078 साल फागुनको 3 गते माननीय मन्त्री, राज्य मन्त्री र सचिवजीहरू समक्ष प्रस्तुत गर्यो र त्यो बेलामा 4-5 यस्ता निर्णयहरू भए जुन निर्णयबाट अत्यन्त उत्प्रेरित भएर कामको थालनी गर्न शुरू गर्न खोजियो। तर एउटा संरचना नभइकन शाखा भनेको त उपसचिव लेभलको, मन्त्रालयमा उपसचिव भनेको खरदार जतिको पनि हैसियत हुँदैन, उसको कुनै हैसियतै हुँदैन। त्यस्तो मान्छेले काम गर्न थालेर हुँदो रहेनछ, त्यसले गर्दाखेरि एउटा केही न केही दस्तावेज चाहियो भनेर फेरि मैले दस्तावेजको लागि एउटा निर्देशिका बनाऊ, निर्देशिका बनाएपछि क्याबिनेटले पास गरिदियो या चाहिँ नि ऊ भयो भने त्यसलाई अलिकति आधिकारिक रूपमा यसलाई अगाडि बढाउन सकिन्छ। त्यस्तो भयो भने युनिभर्सिटीका उपकुलपतिहरू, युजिसीका अध्यक्ष राज्यहरूसँग पनि योजना आयोग सबै समन्वय मन्त्रालयहरूसित गर्न सकिन्छ भन्ने किसिमबाट अगाडि बढाउन खोजियो, तर के कारणले त्यति साकार रूप लिन सकेन। पूर्व फाउनमा पेश गरेका चार पाँचवटा फाइलहरू अहिलेसम्म पनि ती फाइल कहाँ छन् मलाई थाहा छैन, त्यो तरिकाबाट रोकिराखेको थियो। अहिले आएर चाहिँ नि शिक्षा मन्त्रालयको नेतृत्व केमा सहमत भयो भने ठिक छ, जनशक्ति विकास नीति अगाडि बढाउँ, नीतिको लागि अब हामी प्रक्रिया अगाडि बढाउँ भनेर अहिले प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, संघीय मन्त्रालय, अर्थ मन्त्रालय, स्वास्थ्य मन्त्रालय, विभिन्न यूजीसी अनि सिटिबिटी यस्ता निकायहरू सम्मिलित भएर अहिले एउटा 11 सदस्यीय राष्ट्रिय जनशक्ति विकास नीति तर्जुमा समन्वय समिति सचिवजीको अध्यक्षतामा गठन भएको छ, र हामी त्यो समितिको मार्फतमा रहेर फेरि एउटा नीति तर्जुमा उपसमिति शिक्षा मन्त्रालयकै योजना तथा अनुगमन महाशाखा प्रमुख डाक्टर हरि लम्साल सरको अध्यक्षतामा 11 सदस्यीय नै विभिन्न निकायका उपसचिव स्तरका मानिसहरू र विभिन्न व्यक्तित्वहरू रहेको एउटा समिति भएर बनाइरहेका छौं, र त्यो ड्राफ्टको प्रारम्भिक मस्यौदा ड्राफ्ट बनाएर सबैको बीचमा त्यसलाई पुर्याइएको छ, छलफल हुँदैछ, र अब त्यसलाई कसरी दूरदृष्टिदेखि लिएर त्यसका नीति कार्यनीतिसम्म त्यसलाई अब कसरी टुक्रा टुक्रा पारेर कसरी त्यसलाई विस्तार गर्ने भन्ने किसिमबाट अहिले हामी त्यसमा लागिरहेका छौँ।
पुरेन्द्र यहाँले भन्नुभयो नि हामी राष्ट्रिय जनशक्ति विकास नीति बनाउँदैछौँ, त्यसको लागि पहल गरिरहेछौ। हिजोको दिनमा त्यो शाखामा जसरी चाहिँ काम हुनु पर्थ्यो त्यो हुन सकेको थिएन, पछि लाग्दै जाँदाखेरि एक किसिमको निचोड निस्कियो, आवश्यकताको महसुस भयो भन्नुभयो। तर देशमा भएका संरचनाहरू सरकारी संयन्त्रले एक किसिमको काम गरिरहेको छ, मन्त्रालयले आफ्ना जनशक्तिहरू परिचालन गरिरहेको अवस्थामा यो फेरि राष्ट्रिय जनशक्ति नीति किन आवश्यक पर्यो?
यस्तो रहेछ, एउटा महालेखा परीक्षकको प्रतिवेदन 57, 58, 59 हो। तीनटा प्रतिवेदनले के लेख्यो भने नेपालमा उच्च शिक्षामा गरिएको लगानी प्रतिफलमुखी रहेन, बालुवामा पानी हारेसर खेरा गयो। त्यसको मूल कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले न त जनशक्ति सम्बन्धी नीति बनाएको छ न योजना नै छ, त्यसले गर्दाखेरि यसको दोषी शिक्षा मन्त्रालय हो भन्ने किसिमबाट टोकेरै उसले लेख्दै आयो। तर हाम्रो नेतृत्वलाई त्यसले खासै छुँदो रहेनछ, किन भन्दा त्यसलाई उभ्याइदिने भनेको संसदीय पद्धति रहेछ। संसदमा ती योजनाहरू, ती रिपोर्टहरू कति पढिन्छन्, कति खोजिन्छन्, त्यो बारेमा कति उभ्याइन्छ, छलफल गरिन्छ मलाई थाहा भएन, तर मैले त्यही विषयवस्तुलाई राख्दा मैले किन यो पीड़ा व्यक्त गरेको नि, महालेखाले पनि यस्तो लेखेको रहेछ यो गरौं भनेर चाहिँ नि त्यो प्रस्ताव राखेको धन्नै धन्नै एक वर्षसम्म मैले मन्त्रालयको नेतृत्वलाई पनि कन्भिन्स गर्न सकिनँ। पछि त्यो नेतृत्व सहमत भयो, सहमत भएर हामी अगाडि बढ़िरहेका छौं। अनि अर्को कुरो के रहेछ भनेपछि त्यो जनशक्ति नीति कार्यान्वयन गर्न र भोलि लैजान यो जोखिम पनि छ हजुरले भने जस्तो, किन भन्दा अहिले कसैलाई सचिवलाई लाग्यो, विभिन्न उडलाई लाग्यो, दुई चारजना बसे ल यति पद यहाँ थप्ने, यो संरचना थप्ने, यो संगठन बनाइहाल्ने, यति पदहरू वृद्धि गर्ने, त्यो सबैलाई यो नीतिले बेरियर गर्न पनि सक्छ, किन भन्दा रोक्न सक्छ, किन भन्दाखेरि जथाभावी संगठन बनाउने, जथाभावी जनशक्ति चाहिने जसलाई जप्न चाहियो त्यही तरिकाबाट लिएर जाने, त्यो किसिमको नभएर अब उत्पादनदेखि लिएर प्रयोगसम्म यसले एउटा निश्चित मापदण्डको माग गर्दछ। अनि अहिले कस्तो भएको छ भने कति डक्टर चाहिने भन्ने कुरा छैन, नेपाल सरकारले कुल आफ्ना भएका सीट संख्याको 75% निशुल्क पढाइदिने भनेको छ। निशुल्क पढाउँदाखेरि अहिले एउटा डक्टर उत्पादन गर्नलाई 65-70 लाख सरकारले तोकेको मूल्यमा पनि त्यति लाग्ने अवस्था छ भने अझै प्राइभेटहरूको कति छ। अनि त्यो स्थितिबाट चाहे हामीले ऐन कानूनबाट चाहिँ यति प्रतिशत तिमीले बच्चा पढाउनै पर्छ भनेर प्राइभेटलाई लगाएका हौ, त्यो पनि त राज्यले कतै न कतैबाट सम्झौता गरेर कतै न कतैबाट चाहिँ नि उठाएर गरेको चिन्ह हो, उनीहरूले पनि त्यो गोजीबाट दिएर 10%, 20% पढाइदिने त पक्कै होइनन्। 55 लाखमा पढाउने ठाउँमा 60 लाख बनाएर या 65 लाख बनाएर 5-10 लाख रुपियाँ उठाएर उनीहरूले पनि कमाउने हो र व्यक्ति पढाउने पनि हो. त्यो तरिकाबाट पढाइएका जनशक्ति कहाँ प्रयोग हुने भन्ने किसिमको पनि अहिलेसम्म छैन. अब इन्जिनियरिङको क्षेत्रमा हेर्नुहुन्छ भने बाहिर 15 लाख 20 लाख इन्जिनियरिङमा पनि गइरहेको छ. कृषिमा त्यही तरिकाको छ. अहिले बीएसआईटी के भन्ने विषयहरू आएका छन् यिनीहरूको पनि बजारमा 10 लाखसम्म छ. बीबीएको पनि 8 लाखसम्म प्राइभेटले 8-10 लाख रुपियाँसम्म बीबीए पनि लिइरहेका छन्. तर यो जनशक्ति कहाँ गएर कति प्रयोग हुने हो, हामीलाई कति चाहिन्छ, कति बाहिर जान्छ भन्ने कुराको पनि छैन. अनि अहिले हामी कस्तो भइरहेको छ भने लो लेभलको मान्छे जसमा हाम्रो केही पनि लगानी छैन उनीहरूले रेमिटेन्स पठाएर देश धान्ने, तपाईँ हामीले तलब खाने, हामी चिल्ला गाडीहरूमा हिँड्ने, सबै सेवा सुविधा हामीले भोग्ने. तर जसलाई चाहिँ नि लाखौं लाख खर्च गरेर हामीले उत्पादन गरेका छौं त्यो जनशक्ति कहाँ प्रयोग हुने, उसले राज्यप्रतिको दायित्व के वहन गर्नुपर्छ भन्ने किसिमको कतै नीतिमा पनि नबोलिने, योजनामा पनि नबोलिने, अनि भट्टाभट लगानी गरेछ, उत्पादन गरेछ. अहिले तपाईँहरूले हेर्नुभयो भने यो वर्ष 1 अरब 40 करोड भन्दा बढी डक्टर उत्पादनको लागि छात्रवृत्तिको लागि छुट्याइएको छ चिकित्सा शिक्षा आयोग मार्फत. यदि यही क्रम गयो भने अहिलेको बजेट भाषणमा के आएको छ, अब डक्टरहरू उत्पादन गर्नको लागि वर्षको 2 पल्ट विज्ञापन खोलिने छ भनेको छ. यदि यही तरिकाले हामी गयौँ भने 5 वर्षमा हामी 5 अरब रुपियाँ डक्टर उत्पादन गर्नको लागि मात्रै छुट्याउनु पर्छ र त्यो डक्टर 5 अरब छुट्याएर हुम्लादेखि लिएर ओलाङचुङ्गुलासम्म सबै गाउँ गाउँमा हाम्रो स्वास्थ्य सेवा प्रभावकारी हुन्छ र तीहरू प्रतिबद्ध भएर बस्छन् भने त 5 अरब राज्यको लागि केही ठूलो नहोला. होइन, उनीहरूले पढ्ने अनि फेरि चाहिँ बसेर 32 पुतली क्लिनिकमा र न्यू रोडको या चाहिँ पुतली सडकमा बसेर क्लिनिकमा या चाहिँ प्राइभेट उसमा बसेर तपाईँ हामी जाने बित्तिकै 800,000 रुपियाँका काटेर दिनको चाहिँ 40-50 हजार उनले कमाइराख्ने, राज्यले चाहिँ उनीहरूलाई 60-65 लाख रुपियाँ छात्रवृत्ति दिएर पढाइ नै राख्ने हो भने यो राज्य अझै कंगाल हुन्छ, यसको भविष्य छैन. त्यसको लागि नीति परिवर्तन गर्नुपर्छ. त्यही नीति परिवर्तन गर्नको लागि मन्त्रालयले खोल्यो, हामीलाई लागेको मात्रै विषय हो कि यो के हो त भनेर लगभग 1385 जना सरकारवालाहरूसित छात्रवृत्ति र शैक्षिक सेवा सुविधाको बारेमा के हुनुपर्छ तपाईँहरूका विचार दिनुहोस् भनेर विचार मागिएकोमा सबैले के भनेको छ भने बजारमुखी र कमाउमुखी शिक्षाको ठाउँमा शैक्षिक ऋणको व्यवस्था गर, उसले रोजगारपछि तिर्ने व्यवस्था गर. जहाँ पहुँच छैन, जुन शिक्षा पद्धति र जुन शिक्षा राज्यको लागि अति आवश्यक छ तर बजारमा बिकाउ छैन, त्यति छैन, तर राज्यलाई इन्टेलिजेन्ट व्यक्ति त चाहिन्छ नि त, बौद्धिक प्रतिभाहरू त चाहिन्छ नि त, त्यस्तो व्यक्तिहरूमा लगानी गर्नको लागि राज्यले एउटा छुट्टै कोष, एकीकृत कोषहरू व्यवस्था गर्नुपर्छ र त्यो कोष व्यवस्था गरेर त्यस्ता व्यक्तिहरू प्रतिभालाई अगाडि बढाउनुपर्छ जसले देश, आफ्नो समाज, आफ्नो राष्ट्रप्रति एकदम वफादार भएर काम गर्न सकुन्. त्यस्तो किसिमको जनशक्ति उत्पादन गर्नुपर्छ भन्ने किसिमको निचोड त्यो अध्ययनले पनि देखाएको छ, त्यसलाई पनि हामी हेर्दैछौँ. अनि त्यस पछाडि हाम्रो युनिभर्सिटीहरूको हालत के छ त भनेर 11 वटा युनिभर्सिटीको बारेमा हामीले वृहत रूपमा अध्ययन गरेका छौँ. 27 वटा क्वेसन पठाएर उहाँहरूलाई तपाईँले आफूलाई हेर्दाखेरि के पाउनुहुन्छ भनेर उपकुलपतिहरूलाई सम्बोधन गरेर पठाइएको थियो त्यो लेटर पत्र. त्यो पत्रमा उहाँहरूले जे जे विवरणहरू दिनुभयो त्यो विवरणलाई कम्पाइल गरेर एउटा प्रतिवेदन निकालेको छ. त्यो प्रतिवेदनको रूपरेखा र निचोडमा पुग्दाखेरि एकदम कहाली लाग्दो छ.
मैले यिनीहरू जोड्नु खोजेको पोखरेल सर, यहाँले भन्नुभयो राज्यले केही पनि गरेका छैन, मेरो जिम्मा आइसकेपछि हामीले गर्यौँ भन्ने आशयको के अहिलेसम्म राज्यसँग नीति नै थिएन त जनशक्ति व्यवस्थापनको, मानव यो जनशक्ति व्यवस्थापनको
एकीकृत नीति छैन, एकीकृत नीति छैन. स्वास्थ्यले आफ्नै तरिकाले चलाएको छ, उसले संघीयले अहिले बनाउँदैछ निजामती सम्बन्धी नीति बनाउँछु भनेर, तालिम नीति बनाउँछु भनेर संघीय सामान्य प्रशासन मन्त्रालय. त्यो सामान्य प्रशासन मन्त्रालय पनि के छ भने तपाईँलाई कतिको ख्याल छ, त्यसले प्राविधिक सेवाको बारेमा र नेपालमा 12-13 वटा सेवा छन् त्यो सेवाको बारेमा ऊ त्यति राम्रोसँग बोल्दैन, सबैको बारेमा उसले चिन्ता गर्दैन, केवल प्रशासन सेवाको मात्रै चिन्ता गर्छ. त्यसले गर्दा होलिस्टिकमा होलमा चाहिँ नि नेपालको जनशक्तिको बारेमा बोल्ने अहिलेसम्म नीति छैन.
यहाँले भनेकै कुरालाई जोड्ने हो भने यहाँहरू भन्दै हुनुहुन्छ शिक्षा मन्त्रालयलाई देशको जनशक्तिको अवस्था के छ, कसरी व्यवस्थापन गर्ने भनेर नीति बनाउनलाई हामीलाई अधिकार छ भन्नुभयो। आफैले यहाँले भन्नुभयो सामान्य प्रशासनले फरक किसिमले जान्छ भन्नुभयो, कतै यो बाँझिने हो कि
होइन? उसको टिओआर भनेको नेपालको सार्वजनिक प्रशासनलाई कसरी चलाउने भन्ने कुरा हो, त्योभन्दा बढी त छैन। सरकारी सेवाको जुन सार्वजनिक सेवा छ त्यसलाई कसरी चलाउने भन्ने नीति मापदण्ड हो। हामीले नीति बनाउँदाखेरि पनि शिक्षा मन्त्रालय कहाँ सक्छ त, भोलि युजिसी छ, विश्वविद्यालय अनुदान आयोग छ, त्यसको बरु कार्यक्षेत्र कसरी विस्तार गर्ने, त्यसलाई कसरी चाहिँ बलियो बनाउने, त्यो संस्था कसरी एकीकृत उच्च शिक्षाको लिडिङ गर्नेवाला बनाउने, उच्च शिक्षा आयोगहरू प्रत्येक विश्वविद्यालय पछि खोलेका छन् जसमा 200 पनि कर्मचारी छैन, त्यसको लागि सेवा आयोग सेतो हात्ती पाल्नु परेको छ। यो बारेमा हामी एकीकृत सेवा आयोग कस्तो हुनुपर्छ, एकीकृत सेवा आयोग कस्तो हुनुपर्छ र विश्वविद्यालयका प्राध्यापकहरू कर्मचारीहरूलाई कुनै तालिम दिने संरचना व्यवस्था छैन, अनुसन्धान केन्द्रहरू चाहिँ लावारिस भएर पल्टिरहेका छन्, तिनलाई कसरी दोहोरिलो बनाउने, उनीहरूलाई कसरी अब हाम्रो उत्पादन र रोजगारसित जोड्ने र उनीहरूलाई अनुसन्धान विकास र राज्यको अथेन्टिक अनुसन्धान केन्द्रहरू बनाउने भन्ने बारेमा हाम्रो नीतिले बढी फोकस गरेर जान्छ। त्यसले गर्दाखेरि नीतिले मार्गदर्शन मात्रै गर्ने हो, गर्ने काम त उच्च शिक्षाको हकमा विश्वविद्यालय र उच्च शिक्षा विकास आयोग होला या यही अहिलेकै अनुदान आयोग होला, यसले गर्ने होला। अनि एकीकृत सेवा आयोगको संरचना कसरी हुने, जसले गर्दाखेरि अहिले लोकसेवाले विभिन्न सेवाहरू लिए जस्तै विभिन्न विश्वविद्यालयहरूमा यति पद चाहिने, प्राध्यापक चाहियो, यति उपप्राध्यापक चाहियो, यो विषयको चाहियो, क्वालिफाइड व्यक्ति नियुक्ति गरिदियो भनेपछि त्यो एकीकृत सेवा आयोगले गर्ला, त्यो गर्यो भनेपछि विश्वविद्यालयहरूमा रहेको चाहिँ जुन विकृति देखिरहनु भएको छ होइन, नम्बरै नगरेको, उसले कलाई गराए कसले गरे भन्ने कुरा, त्योबाट त्यसलाई मुक्त गर्नुपर्ने अवस्था पनि छ।
मन्त्रालय कमजोरी पनि होला नि यसमा, होइन र
मन्त्रालय जस्तो बन्न सकेमा फरक पर्छ, मन्त्रालय जस्तो छैनन् भन्ने कुरा त यहाँहरूले त्यो पढ्नुभयो भने फेसबुकहरूमा स्ट्याटस लेखेका पूर्व सचिवहरूको हिजो मात्र एकजना सचिवजीले लेख्दै हुनुहुन्थ्यो कुनै कर्मचारीका ट्रेड युनियनवाला नेता
यहाँ चाहिँ आफै शिक्षा मन्त्रालयको एकजना उपसचिव हुनुहुन्छ, एउटा शाखाको प्रमुख हुनुहुन्छ, फेरि आफै मन्त्रालय जस्तो भएन भन्नुहुन्छ, यो आफ्नै मन्त्रालयको फेरि आलोचना गर्दै हुनुहुन्छ।
होइन म नागरिक पनि हो नि त, नागरिक होइन र म जाहिर खाँदैमा म दास त होइन नि, बन्धक त होइन नि त, म नागरिक हुँ। नागरिकको हिसाबले मैले हेर्दाखेरि हाम्रा मन्त्रालय जस्ता छैनन्। म 2 वर्ष भयो, स्टाफ मिटिङ कस्तो हुन्छ थाहा छैन, कुन मानिस कहाँबाट आउँछ, उसको सेवा सुविधा कस्तो छ थाहा छैन।
अलिकति यिनीहरू जोड्नु खोजे, यहाँले चाहिँ व्यवस्थापनका कुरा भन्दा पनि नेतृत्वको आलोचनाका कुरा अलिक बढी व्यक्तिगत कुरा यस्ता पनि देखिए। मैले खास गरेर यो शिक्षा मन्त्रालयले मातहतमा यहाँको शाखाले गर्ने कामका कुराहरू, यहाँलाई दिएको जिम्मेवारीका कुराहरू, जुन जनशक्ति व्यवस्थापनका कुराहरू छन् नि, यो कुरा शिक्षा मन्त्रालयले शिक्षासँग सम्बन्धित जनशक्तिको अवस्थाको बारेमा अध्ययन गर्ने हो या समग्र मानव संसाधनको कुरा जोडाएछ के छ? अगाडि भन्नुभयो सार्वजनिक सेवालाई सामान्यले हेर्छ भनिरहँदाखेरि यिनीहरूले कहीँ बाजी हो कि?
नै यस्तो छ, सबैका आफ्ना आफ्ना सेक्टर हुन्छन्।
हजुर,
अब युनिभर्सिटीका प्रोफेसरको बारेमा पनि हामीले चिन्ता गरेर हुने कुरो त होइन, होइन? शिक्षकको बारेमा अहिले शिक्षा मन्त्रालयसित दायित्व छ, शिक्षकको बारेमा किन भन्दा हाम्रै मातहतको शिक्षा विद्यालय शिक्षाको ऊ छ, त्यही पनि विद्यालय शिक्षा कहाँ गएको छ, स्थानीय तहमा गएको छ संविधान त, तर शिक्षकको मानव संसाधनको दायित्व कसले बोकेको छ, केन्द्र सरकारले अहिलेसम्म शिक्षक सेवा आयोग एकीकृत राखेर त्यो गरेको छ। त्यसले गर्दाखेरि हजुरले भनेको के भन्दाखेरि नेतृत्वको आलोचना गर्न हुँदैन भन्ने एउटा पाटा हो, तर नेतृत्व नै त्यो संस्थालाई चलायमान बनाउने कि मुर्दा बनाउने भन्ने कुरो हुँदो रहेछ। मैले कहिला कता देख्छु हाम्रा संरचनाहरू, हाम्रो नेतृत्वहरू, म बसेर काम गरिरहेका ठाउँहरू, हाम्रो सिंहदरबार नै कतै मुर्दा जस्तो त भइसकेको छैन भने जस्तो पनि लाग्छ, किन भन्दा यहाँ चलायमान क्रिएटिभिटी अलिकति ऊर्जाशीलताको हामीमा कमजोरी हुँदै गएको छ। त्यसले गर्दा बहस गरौं, बहस गर्नको लागि नै हामीले के भनेको छ भने यो नीति हामीले एकीकृत बनाउनु एक्लै बनाउनु खोजेको त छैन नि त, सबैलाई समेटेर मुलुकलाई कता लैजाने त, गन्तव्य के बनाउने त भन्ने कुराको बनाइसकेपछि आफ्ना आफ्ना सेक्टरको सार्वजनिक सेक्टरको सार्वजनिक सेवाको सेक्टरमा निजामतीको क्षेत्रमा संघीय मन्त्रालयले बनाउला, अनि त्यसैको मापदण्डको आधारमा सार्वजनिक सेवाका संस्थानहरूका पनि मापदण्डहरू मान्दै जालन्, अनि शिक्षक प्राध्यापकहरूलाई यसलाई मर्यादित र कसरी बनाउने भन्ने बारेमा विश्वविद्यालय र शिक्षा मन्त्रालयहरू बढी सक्रिय होलान्, अनि श्रम रोजगार मन्त्रालयदेखि लिएर कृषि उद्योग सबै भौतिक पूर्वाधारहरूका क्षेत्रहरू सम्मिलित भएर चाहिँ रोजगार र चाहिँ विकास निर्माणका बाटाहरू कसरी खुल्न सक्छन्, अर्थ मन्त्रालय सबै मिलेर फेरि चाहिँ बन्ला भन्ने किसिमको बाटो फुकाउनको लागि शिक्षा मन्त्रालयले कोअर्डिनेसन मात्रै गर्ने हो, त्यो नीति बनाउने इत्यादि। किन भन्दा शिक्षा मन्त्रालयलाई यो भूमिका दिनुको मूल अर्थ के हुनुपर्छ भने विश्वविद्यालयहरू त अन्तर्राष्ट्रिय अभ्यासमा, अहिले त हामीले मन्त्रालयगत विश्वविद्यालयहरू खोल्न थालेका छौँ, विषयगत मन्त्रालय त्यो प्र्याक्टिसमा आएको छ, तर राम्रो लक्षणमूलक होइन। किन भन्दा शैक्षिक योग्यता र उपाधि भनेको विश्वमा शिक्षा मन्त्रालय भन्नुहोस् या मानव संसाधन विकास मन्त्रालय भनेर त्यसलाई जिम्मा दिइएको हुन्छ। अहिले हामीसँग शिक्षा मन्त्रालय भएको हुनाले सायद सबै त्यस्तो जनशक्तिको आकलन गर्ने, त्यो बारेमा बहस गर्ने, त्यसलाई जोड्ने र त्यसलाई समन्वय गरेर कसरी अगाडि बढ्ने त भन्ने बारेको नेतृत्व तिमीले गर, तिम्रो मन्त्रालयले गर्नुपर्छ भन्ने नेपाल सरकारको आशय हुनुपर्छ। त्यही कारणले शिक्षा मन्त्रालयले त्यो समन्वयकारी भूमिका दिइएको हो।
अनि यहाँ यो समितिको सदस्य सचिव पनि हुनुहुन्छ, यो सम्बन्धमा केही अध्ययन पनि गर्नुभएको छ कि?
होइन, अध्ययन त हामीले के हेर्दैछौँ भने अब अन्तर्राष्ट्रिय रूपमा पनि यसलाई कसरी अब्जेक्टिभहरू गोलहरू कसरी सेटिङ गरिँदो रहेछ होइन, अनि यसलाई कहाँ पुग्ने हो त, त्यस पछाडि बल्ल त्यसका नीतिहरू के हुन सक्छन् ती अब्जेक्टिभ उद्देश्यहरू हासिल गर्नको लागि, अनि नीतिका आधारमा हामी के रणनीतिहरू गर्न सक्छौँ र एक्सनमा जानको लागि कार्यनीतिहरू के बनाउन सक्छौँ र त्यो प्लान कसरी कति समयमा गर्ने भन्ने बारेको एउटा मापदण्ड समेत हामीले निर्धारण गर्नुपर्ने होला भनेर त्यसको उसमा जुटिरहेका छौँ।
हजुर, अध्ययनको क्रममा छात्रवृत्ति भयो, सेवा सुविधाका कुरा भए, देशको अब विद्यालय विश्वविद्यालयको अवस्था यावत विषयमा पनि हामीले अध्ययन गर्यौं भन्नुभयो।
हजुर,
के देख्नुभयो?
यस्तो छ, अब विश्वविद्यालयहरूको बारेमा धेरै चिन्तन गर्नुपर्ने अवस्था छ। उच्च शिक्षा यही तरिकाले राख्यौं भने हाम्रो सेतो हात्ती पलाइ मात्रै हुन्छ, हामीले केही पनि प्राप्त गर्न सक्दैनौ। अब विश्वविद्यालयलाई प्रतिस्पर्धी र स्वच्छ प्रतिस्पर्धी बनाउनु पर्ने आवश्यकता छ। प्राज्ञिक नेतृत्वहरूलाई कसरी स्थापित गर्ने, राजनीतिबाट कसरी मुक्त गर्ने, हस्तक्षेपबाट कसरी मुक्त गर्ने, र त्यो मुक्त गर्नमा सरकारको भूमिका के हुन सक्छ, ती संस्थाहरूको भूमिका के हुन सक्छ बारेमा पनि चिन्तन हुनुपर्नेछ। अनि अर्कोतिर सार्वजनिक सम्पत्ति र त्यो संस्थाहरूको गरिमा उठाउँदै त्यसको संरक्षण कसरी गर्ने भन्ने पनि अहिले ठूलो चिन्ताको विषय रहेको छ। किन भन्दा जता सुकैबाट अतिक्रमण हुने, विश्वविद्यालयका सम्पत्तिहरू क्याम्पसहरूको ध्वस्तीकरणतिर जाने त्यो भइरहेको छ। पठन संस्कृति टोटलै मर्दो छ। त्यसै मरिरहेको बीचमा अब यहाँले देखिरहनु भएको छ यो वर्ल्ड ट्रेड ग्लोबलमा चाहिँ जुन हामी प्रवेश गर्यौं खुला, त्यो शिक्षामा प्रवेश गरेको हुनाले
मैले जोड्न खोजे, यो त यहाँको भनाइमा एकदमै आक्रोश मात्र, किनभने तपाईँकोले शिक्षा मन्त्रालयको व्यक्तिलाई गाली गर्ने, यहाँले चाहिँ त्यो आफूभन्दा माथि गर्ने, यो भन्दा पनि कतै चाहिँ सकारात्मक सोचबाट अगाडि बढ्न सक्यो भने अगाडि बढ्थ्यो कि
होइन? सकारात्मक पाटोमै हामी जानको लागि सबै बसेर कसैले कसैलाई दोषी देखाएर कसैले कसैलाई चाहिँ आँखा देखाएर आफूलाई शुद्ध बनाएर यहाँ हुनेवाला केही पनि छैन। हामी सबै विकृत र विसङ्गतमा फसिसकेका छौँ। त्यो विकृति र विसङ्गतिबाट हामी कसरी निस्किन सक्छौं भनेर सबैले सोच्नुपर्छ भन्ने किसिमबाट हामीले ती विषयवस्तुहरूको पस्केर सबैको बीचमा पुर्याएर छलफलमा लगिरहेका छौं। त्यही सन्दर्भमा यहाँहरूले पनि सम्झिनुभयो, छलफल गरौं के रहेछ भनेर चासो राख्नुभयो, हजारौं श्रोताहरूको बीचमा पुग्छ, उहाँहरूले पनि यसबारेमा चासो राख्नुहोला। र यो सबैको हाम्रो चाहना भनेको, हामी त जान्छौं आउँछौं, मेरो 4 महिना बाँकी छ, बाहिर जाने होला होइन, जाने हो, तर एउटा बाटो गोरेटो बनाइराखौं, त्यो गोरेटोमा इटा थप्ने कामहरू, त्यसलाई समृद्ध बनाउने काम, यो पूर्ण त कहिले पनि हुँदैन, तर हुँदै नभएको चीजलाई एउटा आधार खडा गरौं भनेर लागि परेका छ।
हजुर, जुन यो राष्ट्रिय जनशक्ति विकास नीति छ नि, यो नीति लागू भइसकेपछि यहाँले भने जस्तो सबै कुरा पूरा हुन्छ त त्यसो भए?
यस्तो होला, हामीले जनशक्ति उत्पादनमा कसले प्रयोग गर्ने हो, कहाँ प्रयोग हुने हो, उसको लगानीको अंशभार कति त, अंशभार खोजेपछि त हुम्लाको कुनै गाउँपालिकाले सर्केगाँडो नगरपालिका या गाउँपालिकाले आफूले लगानी गरेर पठाएको व्यक्ति त उसले पक्कै खोज्छ। अहिले त हामी के गरेका छौ, यहाँको मनमानी तरिकाले छात्रवृत्ति बाँडेका छौ, पढेपछि उसित एटेच छैन, त्यसले गर्दा हामी अंश भाग चाहिँ नि प्रदेशको कति हुने, स्थानीय तहको कति हुने, केन्द्रको कति हुने र त्यो जनशक्ति कहाँ खपत हुने, कति कति उसमा उसलाई वृत्ति विकासका बाटाहरू खोलिने र कुन सेक्टरमा कति जनशक्ति चाहिने, उसको टिओआर कति हुने, काम कसरी गराउने, रेस्पोन्सिबल कति हुने भन्ने किसिममा जाला भन्ने एउटा आशा गरिएको छ। अर्को यो सार्वजनिक सेवाको बारेमा पनि मलाई भन्न मन छ, अहिलेकै जस्तो सार्वजनिक सेवा राखियो भने यसले कहिले पनि सुशासन दिँदैन। त्यही भएर मैले के भनेको छु भने हाम्रो उसले पनि अब कसरी अगाडि लिन्छ, कमिटीले त्यसलाई एग्री कसरी गर्छ, सार्वजनिक सेवा भित्र एउटा न्यायपालिका, एउटा कार्यकारिणी पालिका, एउटा संवैधानिक सेवा र संवैधानिक निकायहरूको लागि छुट्टै सेवा,
यहाँले यो भनेका कुराहरू यहाँलाई दिएको म्यान्डेट भित्र पर्छन् कि पर्दैनन्?
होइन, म्यान्डेट त के गर्ने भन्ने कुरा एउटा हो, तर कतिपय चिजहरू अलिकति फड्को मार्नुपर्ने पनि हुन्छ, किन भन्दाखेरि म्यान्डेट बनाउने पनि हामी जस्तै व्यक्तिहरूले हो। अनि यो
यहाँले चाहिँ के भने मैले जोड्नु खोजेको, यहाँले दिएको यहाँको म्यान्डेट भन्दा यहाँको कार्यक्षेत्र भन्दा बाहिरको कुरा भन्दा पनि जुन यहाँले ड्राफ्ट बनाउन यहाँलाई जिम्मा दिएको छ नि त्यो लागू भइसकेपछि यहाँले भनेका असन्तुष्टिहरू पूरा हुन्छ?
होइन, यस्तो छ, हामीले के भनेको छ भने जनशक्तिमा विद्यार्थीलाई कम्तीमा स्नातक तहदेखिको माथिको विद्यार्थी, स्नातकदेखिको माथिको विद्यार्थीलाई एक वर्ष इन्टर्नसिप अनिवार्य गर्नुपर्छ। त्यो गर्यौं भने त्यसको मोडालिटीमा कसरी जान सक्छ भने सबै सार्वजनिक सेवाका पदहरूका 35% पदहरू अभ्यासार्थी विद्यार्थीको लागि राख्ने, 65% मात्रै पदहरू फुलफिल गर्ने, जसको पद सोपान अनुसारको वर्गीकरण हुन्छ, तर 35% पदहरू खुला राख्ने र त्यसमा प्रत्येक पदमा दुईजना व्यक्तिलाई निर्वाह भत्ता सहित पठाउने। त्यो गर्यौं भने हाम्रो गाउँ गाउँमा कृषि विशेषज्ञहरू पुग्छन्, इन्जिनियरहरू पुग्छन्, सबै विकासका संरचनाहरू पढाउने स्कूलमा टिचरहरू पुग्छन्, शान्ति सुरक्षाको क्षेत्रमा सबैतिर हामीले भोलिन्टियरहरू खटाउन सक्छौ निर्वाह भत्ता दिएर। त्यो गर्यौं भने अनि उसले देश चिन्छ, माया, देशप्रतिको माया हुन्छ, आफ्नो देशको विकास निर्माण र चाहिँ शासन पद्धतिको बारेमा जानकारी राख्दछ र ऊ भोलि कुशल प्रशासक र कुशल व्यवस्थापक, कुशल विज्ञ, कुशल प्राध्यापक, कुशल शिक्षक सबै हुन सक्छ भन्ने अपेक्षा पनि गरिन्छ।
यहाँको भनाइ अनुसार त अहिलेसम्मका नियम कानूनहरू कामहरू खासै त्यति हुन सकेनन्। यो राष्ट्रिय जनशक्ति विकास नीति यो यस्तो अचुक हो, यो लागू भइसकेपछि समग्र क्षेत्र सुध्रिन्छ भन्ने आशाका कुरा गर्नुभयो।
यस्तो छ, यसमा त अब
अचुक कुरा छ, त्यसो
होइन, प्रशासकहरू, राजनीतिक नेतृत्वहरू सबै कन्भिन्स भयौं भने, सबैले आफ्नो जिम्मेवारीलाई पूरा गर्यौं भने त्यसले एउटा देखाइदिने बाटो देखाउने मात्रै हो, गर्ने त हामी नै त्यस अनुसारको प्रशिक्षण हुनु पर्ला, त्यस प्रकारको योग्यताहरू हुनु पर्ला, त्यस किसिमको पाठ्यक्रमहरूको विकास गरिनुपर्ने होला, त्यस प्रकारको कोचिङ, मेन्टोरिङ, के भन्छ त्यो तालिम प्रशिक्षणहरू हुनु पर्ला र उनीहरूलाई तयार पार्दै, जनशक्तिलाई तयार पार्नु पर्ला। टेडिएको पुच्छरलाई एकैचोटि सिधा बनाउन सकिँदैन, त्यो बनाउनको लागि चाहिँ नीतिले अवश्य पनि केही सहयोग पुग्छ भन्ने आशा
भन्नाले यो नीति लागू भइसकेपछि केही सुधार हुन्छ भन्ने यहाँको आशा हो?
अवश्य केही भन्नाले भनै त अब तपाईँलाई थाहा नै छ, अर्थमन्त्री, गृहमन्त्री र प्रधानमन्त्री एकदम असल हुनुहुन्छ भनेपछि देशको 50% कु विकृति र विसङ्गति आफै हटेर जान्छ भन्छन्, 50% मात्रै हो भन्छन्।
यिनीहरू जोड्न खोजेको चाहिँ यहाँले जनशक्तिका कुराहरू गर्नुभयो, जनशक्ति व्यवस्थापनका कुराहरू गर्नुभयो, हामीसँग चाहिँ नीति नै थिएन, कार्यक्रम नै थिएन, त्यो गर्यौं भन्नुभयो, धेरै पहिले बनिसकेको पनि छ, यहाँ आएको पनि चाहिँ 77 सालमा आयो भन्नुभयो, अहिलेसम्म चाहिँ यो नीति बुझाउन सकिया छैन, ड्राफ्टमा सीमित छ, होइन, यो किन ढिला भइरहेको हो त यो?
अब यो बीचमा त कस्तो भयो भने हामी भदौबाट काम सुरु गर्न थालेको, केही समय हामी त्यो आफूले ड्राफ्ट बनाउन त एकपल्ट कस्तो हुन्छ, किन भन्दा अननोनमा एकदम खाली उसमा खाली पेपर छोडेर हुन्छ कि हुँदैन, हाम्रा आशय र हामीले चाहना गरेको विषयवस्तु प्रवेश गर्छ कि गर्दैन, किन व्यक्ति पनि प्रमुख हुन्छ, हजुरले अघि नेतृत्वको किन आलोचना गरेको भन्नुभयो, नेतृत्वमा पुग्ने व्यक्तिकै बढी भूमिका हुन्छ, त्यसले गर्दा एउटा त्यो ड्राफ्ट कोरम भन्दाखेरि
अब त यो ढिला हुनुभयो, तपाईँको पनि त हात छ नि,
52-53 पृष्ठको बनायौँ, त्यस पछाडि अहिले लगेर त्यसलाई माझ्दै 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 लगेर हामी एक दुई चरणमा बैठकहरू पनि बसिसकेका छौँ। अब यसलाई चाहिँ नि कसरी अगाडि बढाउने, फेरि चुनाव भयो विभिन्न होइन, हामी त रोकिराख्यौँ नि त, अनि अब चाहिँ नि एकदम रात दुई गुणा क्या दिन दुई गुणा रात चौगुनाको दरले हामी काम गर्यौं भने अब यसको रूपरेखा आइसकेको छ। सायद यो माघको अन्तिमसम्ममा हामीले यसलाई सम्बन्धित मूल समितिहरूमा पुर्याएर सबैको बीचमा पुर्याउन सक्छौं कि भन्ने आशासम्म गरिएको छ।
हजुर, यहाँहरू राष्ट्रिय जनशक्ति विकासका कुराहरू गर्दै हुन्छ, अधिका कुराहरू गर्नुहुन्छ, जनशक्ति व्यवस्थापनका कुरा गर्नुहुन्छ, तर यहाँको मन्त्रालय अन्तर्गत रहेका शिक्षकहरूले पटक पटक विभिन्न मागहरू राख्नु भएको छ तर ती पूरा हुन सकेका छैनन्। मैले एउटा शाखाको भन्दाखेरि यहाँ त्यहाँ प्रतिनिधिको हिसाबले यहाँलाई मैले प्रतिनिधित्व गर्दाखेरि अब शिक्षकका मागहरू पूरा नहुनु, तपाईँहरू फेरि एकात्र देशकै सबै चाहिँ यो विश्वविद्यालयदेखि लिएर हरेक क्षेत्रको चाहिँ हामी चाहिँ जनशक्ति व्यवस्थापनको कुरा गर्छौँ भन्नुभयो होइन, आफ्नै मातहतका रहेका यहाँ अगाडि भन्नुभयो हाम्रै मातहतका शिक्षकहरू हुनुहुन्छ भने उहाँको मागहरू त सम्बोधन
अन्यथा नमान्नु होला है, है अन्यथा मान्नुहुन्छ मान्नुहुन्न, म उपसचिव हुँ, कर्मचारी हुँ,
म भन्दा पनि मैले
म भन्दैछु, म एउटा उपसचिव हुँ, कर्मचारी हुँ, यो शब्द बोल्न मिल्छ मिल्दैन, जहिलेसम्म हामीहरू कहाँ दुईटा शिक्षाको धार हामीले पढायौं नि, बुझ्नु नि, यहाँ राष्ट्रपतिज्यू प्रधानमन्त्रीज्यूसित सम्बन्धित भएका व्यक्तिहरूका समेत निजी संस्थाहरू छन् भनेर भनिन्छ, होइन होइन भनिन्छ, हामी कहाँनिर गएर ठोकिएका छौं भने स्वार्थी समूहहरूले सबैतिर हामी आक्रान्त भइरहेका छौं। योबाट मुक्त गर्नको लागि मेरो त कथन के छ भने कक्षा आठसम्मको शिक्षा जुन सुकै मूल्य मान्य
भन्ने होइन, तपाईँलाई मैले अगाडि पनि भनिसके या कसैलाई एउटा व्यक्तिगत आरोप भन्दा पनि शिक्षा मन्त्रालयको प्रतिनिधिको नाताले कहिलेकाहीँ सम्झौता गर्दाखेरि यहाँले पनि जानुपर्ने हुन्छ, यी कुराहरू नभइसकेको अवस्था यो कतिको यहाँले नीति ल्याउँदाखेरि कतिको सम्भव हुन सक्छ भन्नु,
मैले त्यही भन्दैछु, कक्षा आठसम्मको शिक्षा कम्पलसरी गरौं जुन सुकै शर्त मान्यतामा, त्योभन्दा माथिको शिक्षामा नसक्नेलाई दिउँ, सक्नेबाट केही आर्थिक सहयोग लिउँ, त्यो तरिकाले गर्ने हो भनेपछि हुन्छ। अहिले के भयो भने शिक्षकहरू एकातिर छन्, माग छ, बुझ्नु नि, तर उहाँहरूकै स्कूलहरूको हालत देख्नुभयो भनेपछि रिजल्टमा एकदम दिन प्रतिदिन डाउन हुँदै गएको छ, त्यसले गर्दा शिक्षकको मर्यादा उठाउन सकिएको छैन। शिक्षकको मर्यादा उठाउनको लागि शिक्षण पेसामा त्यही तरिकाका दक्ष मानिसहरू आकर्षित हुनुपर्ने हुन्छ, हाम्रा पोलिसीमै कमी कमजोरीहरू छन् तपाईँले देखिराख्नु भएको छ,
पोलिसी लागू नगरेको हो कि यहाँ एकले अर्कालाई चाहिँ पोल्ने अनि आफू चाहिँ उम्किने अनि दोष दिने कारण,
पहिला हजुरले सुन्नुहोस् न, क्लियर हुनु, जीपीए 4 गएकोमा 1.6 ल्याउनेलाई शिक्षाशास्त्र पढ भनेर भन्ने, बुझ्नु नि, शिक्षाशास्त्र पढ भन्ने, अरूलाई चाहिँ नि माथि माथि लिएर जाने, अनि शिक्षक हुने मान्छे सबभन्दा गइ गुज्रिएको र सबभन्दा तल्लो स्तरको मान्छे हो भन्ने भएपछि अहिले हामीले शिक्षक सेवा आयोगको रिजल्टहरू हेऱ्यौं, रिजल्टमा 10% पनि पास हुन सकेन, निमामीमा 27 जति गयो, प्राविमा 28 जति आयो, माविमा त 10.12 कि मात्रै रिजल्ट हुन सक्यो, यो तरिकाले पदपूर्ति हुन पनि सकेको छैन, त्यसले गर्दा शिक्षकहरूका माग संवेदनशील पूर्वक छन्, उनीहरूले उठाएका विषयवस्तुहरू जस्तो शिक्षकका भन्दा पनि विद्यालय कर्मचारीहरू त्यहाँ कार्यालय सहयोगीहरूका उनीहरूले अहिले मानवोचित रूपमा ज्याला पनि पाएका छैनन्, शर्मको ऊ भएको छैन, उनीहरूका पीड़ाहरू व्यापक छन्, तर यो ठोकिन्छ कहाँ त भन्दा अर्थ मन्त्रालयसित, तपाईँले अघि के भन्नुभयो भने होइन होइन यो ऊ नगर्ने आफूले गर्ने काम भनेर भन्नु, हामीसँग बजेट त शिक्षा मन्त्रालयले आफै एलोकेट गर्ने त होइन, किन यो कुरा गरेको भने सबैका छोराछोरीहरू एकै ठाउँमा पढ्ने र त्यो शिक्षा कसरी सुधार्ने भन्ने कुरा प्रधानमन्त्रीदेखि लिएर अर्थमन्त्रीदेखि लिएर गृहमन्त्री साराको ध्यान एकीकृत भएर लाग्दाका दिन यो समस्या समाधान हुन्छ। अहिले त के भन्दा शिक्षालाई दाताको रूपमा दान दिए जस्तो गरेर अर्थ मन्त्रालयले सोध्ने, अनि कुल पठाएको बजेट तलबमा मात्रै जाने, अनि गुणस्तरका कुराहरू गरेर हामीले सक्दैनौँ, त्यसले गर्दाखेरि यसलाई परिवर्तन गर्नको लागि शिक्षा पहिलो प्रायोरिटीमा, शिक्षा मन्त्रालयको होइन, शिक्षा मन्त्रालय एउटा समन्वयकारी भूमिका मात्रै गर्ने हो, शिक्षा मन्त्रालयलाई सबैले चाहिँ हाई प्रायोरिटीमा राखेर जाँदाका दिन यो समस्या समाधान हुन्छ।
हुन्छ पुरुलज्यू, हामीलाई समय दिनुभयो, यहाँलाई धन्यवाद
यो अवसरको लागि, मुकुन्दमणि सर तपाईँदेखि यो रेडियो नेपालमा आभार व्यक्त गर्दछु। हस् धन्यवाद।
अहिले हामीले कुराकानी गर्यौं शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका जनशक्ति विकास योजना तथा समन्वय शाखाका प्रमुख उपसचिव ईश्वरी प्रसाद पोखरेलसँग। यसै कुराकानी सँगसँगै समय सन्दर्भ कार्यक्रम यहीँ पूरा हुन्छ। प्राविधिक मित्र काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।